यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचनाहरू पुनर्निर्माणको काम अघि बढ़िरहेको अर्थमन्त्री रामेश्वर खनालको भनाई। तीन वर्षभित्र सम्पन्न गर्ने योजना। जाडो बढ़नाले उपल्लो मुगुका अधिकांश बासिन्दाहरू बेसी झर्न थाले, गाउँ बस्तीहरू पूरै सुनसान। र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युरोपेली नेताहरूसँग वार्ता गर्दै युक्रेन युद्ध रोक्ने प्रस्तावमा छलफल हुने। अर्थमन्त्री रामेश्वर खनालले जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयको पुनर्निर्माणको काम अघि बढ़िरहेको बताउनु भएको छ। अर्थमन्त्री रामेश्वर खनालले धनगढ़ी स्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको आज स्थलगत निरीक्षण गर्नुहुँदै क्षतिग्रस्त सरकारी कार्यालयको पहिलो चरणको पुनर्निर्माणका लागि बजेट निकासा भइसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जेएनजी आन्दोलनका क्रममा करिब 80 अर्ब रूपियाँ बराबरको सरकारी संरचनामा क्षति पुगेको उल्लेख गर्नुहुँदै आगामी 3 वर्षभित्र क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माण गरिसक्ने सरकारी योजना रहेको बताउनुभयो। मन्त्री खनालले सुशासन कायम, आर्थिक समृद्धि तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सरकार केन्द्रित रहेको पनि बताउनुभयो। आजै मन्त्री खनाल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ। अर्थमन्त्री खनालले आजै धनगढ़ीमा सुदूरपश्चिम महोत्सव 2082 उद्घाटन गर्दै हुनुहुन्छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नखुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ। मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतीशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेएनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनु भएको थियो। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा एनसेलको लैनचौर स्थित केन्द्रीय कार्यालयमा तोड़फोड़, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नखुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। एनसेलका अनुसार जेएनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोड़फोड़ र आगजनीका कारण करिब 65 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताउनु भएको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा शुरू गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्याङ्कन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढ़ाएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया शुरू गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौतिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्याङ्कन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अगाडि बढ़ाएको हो। भोजपुरका 87 वटा मतदान स्थल सिफारिश गरिएकोमा ती मतदान स्थलको क्रमिक रूपमा निरीक्षण भइरहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले बताउनुभयो।
स्थलगत रूपमा अनुगमन भइरहेको, यसभन्दा अगाडि पनि विभिन्न सूचना, तथ्य र फोन सम्पर्कका आधारमा 87 वटा मतदान केन्द्रहरू कस्ता छन् भन्ने इन्फर्मेसन चाहिँ लिएरै त्यसमा अझै पनि केही समस्याहरू छन् कि त्रुटिहरू छन् कि भनेर हामी सघन अनुगमनको क्रममा पनि छौँ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा 4 वटै सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बीच समन्वय गरेर मतदान स्थलको निगरानी बढ़ाइएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले यहाँका 87 वटा मतदान स्थल मध्ये 33 वटा अति संवेदनशील, 20 वटालाई संवेदनशील र 34 वटालाई सामान्य वर्गीकरण गरिएको
सुरक्षा दृष्टिकोणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत हामीले आफ्नै किसिमले सुरक्षा योजना बनाएको छ भने 4 वटा सुरक्षा निकायको एकीकृत सुरक्षा योजना पनि हामीले बनाइसकेको छौँ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा युनिफाइड सेक्युरिटी प्लान पनि बनाइसकेको छौँ। विधाको बेला शनिबार भयो, सार्वजनिक विधाको बेला चाहिँ हाम्रो जिल्ला सुरक्षा समितिको टोली आफ्नो हिसाबमा पनि इन्डिभिजुअल अनुगमन गरिरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले गतिविधि तीव्र पारेको जनाएको छ। निर्वाचन अवधिभर कुनै पनि अप्रत्याशित घटना नहोस् भन्ने उद्देश्यले राजनीतिक दल, नागरिक समाज, स्थानीय तह र सरकारवालासँग समेत निरन्तर छलफल परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो।
एउटा जिल्ला स्तरीय सुरक्षा रणनीति, एकीकृत सुरक्षा रणनीति तयार गरेका छौँ। त्यो रणनीति अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका चाहिँ अरू समुदायहरू, पत्रकारहरू, पालिकाहरू कहाँ कहाँ कसरी निर्वाचनको तयारी गर्ने भन्ने खालको एउटा रणनीति तयार गरेका छौँ। त्यो रणनीति फाइनल भइसकेको छ, त्यसैको डिजाइनमा चाहिँ हामी अगाडि बढिरहेका छौँ।
सुरक्षासँगै जिल्लाभरका मतदान केन्द्रमा भौतिक पहुँच, सम्भावित प्रतिगत जोखिम सम्बन्धी अध्ययन अनुगमन समेत भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
भोजपुर संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। 77औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका सन्दर्भमा 77औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका सन्दर्भमा मानव अधिकार राष्ट्रिय महाभेला आजबाट शुरू भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न 125 सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको आयोजना रहेको राष्ट्रिय मानव अधिकार महाभेलाको गृहमन्त्री ओम प्रकाश अर्यालले उद्घाटन गर्नुभयो। महाभेलामा गृहमन्त्री अर्यालले मानव अधिकारको रक्षाका लागि लोकतन्त्र अपरिहार्य भएको भन्दै महिला बालबालिका तथा सीमान्तीकृत समुदायको मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री अर्यालले मानव अधिकार कानूनी दस्तावेज मात्रै नभई सामूहिक चेतना भएकाले सबै मिलेर मात्रै न्यायपूर्ण र समावेशी नेपाल बनाउन सकिने विचार व्यक्त गर्नुभयो।
प्राप्तिमा लोकतन्त्रको भूमिका अत्यन्त महत्वपूर्ण भूमिका जो जाहेर नै छ। वर्तमान परिवर्तित परिप्रेक्ष्यमा लोकतन्त्र कमजोर भई मानव अधिकार प्राप्तिमा केही समस्या हुन नदिन सचेत छौ। महिला बालबालिका अपाङ्गता भएका व्यक्ति, एकल महिला, गोर्खा पीड़ित, मधेस आन्दोलन, जेएमसी आन्दोलन लगायत विभिन्न समयमा भएका आन्दोलनमा पीड़ित भएका व्यक्ति तथा परिवार, युवा, अल्पसंख्यक समुदाय, जोखिममा रहेका अन्य समुदायहरूको अधिकार सुनिश्चित गर्नु आजको सबैभन्दा ठूलो प्राथमिकता हो। जेएनजी मुभमेन्ट पश्चात देशमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्दै परिवर्तित आवाजलाई सम्बोधन गर्नु आजको आवश्यकता हो। मानव अधिकारको संरक्षण समर्थन केवल कानूनमा सीमित विषय होइन, यो त हाम्रो सामूहिक चेतना, व्यवहार र प्रतिबद्धताको विषय हो। हामी सबै मिलेर मात्रै न्यायपूर्ण, समतामूलक र समावेशी नेपाल निर्माण गर्न सक्छौ।
समारोहमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्ला दिनहरूमा सीमान्तीकृत समुदायमा मानवाधिकार उल्लंघनका घटनाहरू बढ़ेको, मानवाधिकारको रक्षाका लागि स्थानीय तहहरू थप सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। महाभेला संयोजन समितिकी संयोजक एवं मानव अधिकारका लागि महिला एकल समूहकी अध्यक्ष शोभा बिसीले महिला, दलित, अपाङ्गता भएका व्यक्तिलाई मानवको व्यवहार समेत हुन नसकेको भन्दै सीमान्तीकृत समुदायको मानवाधिकार सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। जाडो बढेसँगै न्यानो स्थानको खोजीमा उपल्लो मुगुका अधिकांश बासिन्दा बेसी झरेपछि सिंगो गाउँ नै सुनसान बनेको छ। करिब 120 घर धुरी रहेको गाउँमा अहिले घर घरमा तालचा झुण्डिएको छ। खेतीपाती गरी बाली थन्क्याएर उपल्लो मुगुका स्थानीय लामा जातिहरू हिउँद शुरू भएसँगै न्यानोका लागि गमगढ़ी, सिरानीचौर, नेपालगंज, काठमाडौँ लगायतका शहरी तथा तल्लो बेसी क्षेत्रमा बसाई सर्ने गरेको बताइन्छ। प्राकृतिक र पर्यटकीय दृष्टिकोणले समतल भूभाग र मुगु कर्णाली नदीको उद्गम स्थल उपल्लो मुगु अत्यन्तै सुन्दर रहेको भए पनि हिउँद ऋतुमा अत्यधिक चिसो, भारी हिमपात र कठ्याङ्ग्रिने तापक्रमका कारण अस्थायी रूपमा आआफ्नो पाइक पर्ने स्थानमा बसाई सर्ने प्रचलन वर्षौंदेखि रहिआएको स्थानीय बासिन्दाले बताएका छन्। गाउँमा हेरचाहका लागि गुम्बाका पुजारी मात्र बस्ने गरेको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर 1 स्थानीय बासिन्दा छोडदेन लामाले बताउनुभयो। हिउँ पग्लिएर मौसम न्यानो बन्दै गएपछि फागुन चैततिर मात्र गाउँलेहरू पुनः गाउँ फर्कने गर्दछन्। हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन शुरू गरिएको छ। बायोकोष नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा त्यहाँका उच्च लेकमा हिउँ चितुवा संख्या यकिन गर्न क्यामेरा ट्यापिङ मार्फत अध्ययन शुरू गरिएको बताइन्छ। दक्षिणी रसुवाको खालचेत क्षेत्रमा जंगली भालुको आक्रमणबाट आज 2 गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट घाइते हुनेमा नौकुण्ड गाउँपालिका 5, खालचेतका 65 वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका 5, डी गाउँका 50 वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्। घाँस काटिरहेको बेला लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन्। भालुले आक्रमण गरेपछि घाइतेहरूलाई स्थानीय स्तरमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर साईले जानकारी दिनुभयो। भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका दुई सिंहदेवी टोलकी 77 वर्षीय इन्द्रमाया राईको मृत्यु भएको छ भने 70 वर्षीय भक्तबहादुर गम्भीर बिरामी पर्नु भएको छ। बिरामी भक्तबहादुरको विराटनगर स्थित नोबल मेडिकल कलेजमा उपचार भइरहेको छ र उहाँको अवस्था गम्भीर छ। प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले बताएको छ। घटनास्थलमा रहेको खोरमा तीनवटा कुखुरा समेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशंका गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी 32 वर्षीय सुनिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेसँगै सुनिताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीको दावी छ। बट्टा जलेको अवस्थामा बरामद गरिएको छ। प्रहरीले सुनिता विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढ़ाएको छ। बर्दियाको राजापुर नगरपालिका 4 स्थित हमार थारू घर थारू रेस्टुरेन्टमा कार्यरत 27 वर्षीय नीरज चौधरीको गोली प्रहारबाट हत्या भएको छ। दाङको तुलसीपुर 5 घर भएका चौधरी अचेत अवस्थामा फेला परेपछि उपचारका लागि नेपालगंज स्थित शिक्षण अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो। घटनास्थलबाट गोलीका खोका फेला पारिएको र गोली चलाउने व्यक्ति मोटरसाइकलमा फरार भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा बताएको छ। यसैबीच सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरेको छ। गत असोज 25 गते सुनसरीको रामधुनी नगरपालिका 2 कर्मनिया टोल स्थित भित्री सड़क खण्डमा सिटी सफारी चालक दिनेश कुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। सुनसरी र सप्तरीको विभिन्न ठाउँबाट पक्राउ परेकाहरूले प्रारम्भिक सोधपूछका क्रममा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले बताएको छ। उनीहरू विरूद्ध कर्तव्य ज्यान मुद्दामा कार्यवाही अघि बढ़ाइएको छ। धनकुटाको सांगुरीगढ़ी गाउँपालिकामा झोलुङ्गे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ। आइतबार साँझ सांगुरीगढ़ी गाउँपालिका 4 लेउती खोला स्थित झोलुङ्गे पुलबाट खोलातर्फ झर्ने क्रममा अचानक सिप लिएर खस्दा सांगुरीगढ़ी गाउँपालिका 6 निवासी 78 वर्षीय विषमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बेलायतका प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रो र जर्मन चान्सलर फ्रेडरिक मर्जसँग लन्डनमा वार्ता गर्दै हुनुहुन्छ। वार्तामा युक्रेन युद्ध अन्त्य गर्न गत हप्ता अमेरिकामा युक्रेनी र अमेरिकी अधिकारीहरूले मस्यौदा गरेको प्रस्तावमा छलफल हुनेछ। सो प्रस्तावलाई युक्रेनी वार्ताकारहरूले मन पराइसकेको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गर्नुभएको छ। तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रस्तावका केही विषयमा अमेरिकासँग छुट्टै कुरा गर्न चाहेको बताउनु भएको छ। क्याम्बोडियासँगको विवादित सीमा क्षेत्रमा झडप भएपछि थाइल्याण्डको सेनाले हवाई आक्रमण गरेको छ। आज बिहान क्याम्बोडियाली सेनामाथि गोली प्रहार हुँदा आफ्ना एक सैनिकको मृत्यु भएको र 4 घाइते भएका थाई सेनाले जनाएको छ। अब खेलकुद। गौतम बुद्धको जन्म जयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचनाहरू पुनर्निर्माणको काम अघि बढ़िरहेको अर्थमन्त्री रामेश्वर खनालको भनाई, 3 वर्षभित्र सम्पन्न गर्ने योजना। जाडो बढ़नाले उपल्लो मुगुका अधिकांश बासिन्दाहरू बेसी झर्न थाले गाउँबस्ती सुनसान। र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युरोपेली नेताहरूसँग वार्ता गर्दै युक्रेन युद्ध रोक्ने प्रस्तावमा छलफल हुने। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।